आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जसले जे भन्छ, जसले जे गर्छ, म तपाईको आशामा तेर पछ्याइरहन्छु सधैँ नै, म तपाईलाई पछ्याइरहन्छु सधैँ नै, म तपाईलाई जसले जे भन्छ, जसले जे गर्छ, म तपाईको आशामा तेर पछ्याइरहन्छु सधैँ नै, म तपाईलाई पछ्याइरहन्छु सधैँ नै, म तपाईलाई। जसले जे भन्छ, जसले जे गर्छ, म तपाईको आशामा तेर पछ्याइरहन्छु सधैँ नै, म तपाईलाई पछ्याइरहन्छु सधैँ नै, म तपाईलाई पछ्याइरहन्छु सधैँ नै, म तपाईलाई पछ्याइरहन्छु
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी यहोशु 15 अध्यायदेखि 19 अध्यायबाट समिष्ट रूपमा अध्ययन गर्न गइरहेका छौं। यस खण्डले यर्दन नदीको पश्चिम किनारको भागमा बसोबास गर्ने कुलहरूलाई जमीनको आपसमा बाँडफाँड गर्ने वा बाँडिदिने प्रक्रियाको सामेल गर्दछ। अध्याय 15 यहुदाको भागसँग व्यवहार गर्दछ, यहुदाको अंशसँग व्यवहार गर्दछ। अध्याय 16 एप्राइमको भागसँग व्यवहार गर्दछ। अध्याय 17 मनस्सेको भागसँग व्यवहार गर्दछ र अध्याय 18 र 19 सिमियोन, जेबुलुन, इस्साकार, असिर, नप्ताली र दानको भागसँग व्यवहार गर्दछ। मित्र, यो खण्ड जति धेरै इसरायल जातिसँग महत्वपूर्ण थियो, यससँग तपाईँ र मेरो निम्ति त्यति ठूलो अर्थ वा महत्व छैन। त्यसकारण हामी खालि सबभन्दा राम्रो र महत्वपूर्ण भागको मात्र टिप्नेछौ, देख्नेछौ। त 15 अध्यायमा सबभन्दा पहिले देख्नेछौ यहुदाको भाग। अध्याय 14 हामीले देख्यौ कि कालेब यहुदा कुलको सदस्य थिए र परमेश्वरले तिनलाई आफ्नो भागको रूपमा हेब्रोन शहर दिनुभयो। अध्याय 15 यस उल्लेखनीय व्यक्तिको बारेमा धेरै कुरा बताइएको छ, साथै सम्पूर्ण यहुदा कुलको सीमानहरूको साँधहरूको यस अध्यायमा दिइएको छ। आउनुहोस् यहोशु 15:13-14 पद हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, यहोशुलाई परमप्रभुको आज्ञा भए अनुसार तिनले यपुन्नेको छोरा कालेबलाई यहुदामा यो भाग दिए, अर्थात अनाकका पुर्खा अर्बाको शहर क्रियत अर्बा, जसलाई हेब्रोन पनि भनिन्दछ। कालेबले त्यहाँबाट 3 अनाको सिसई, अहिमन र तम्मै अनानक वंशीहरूलाई निकालिदिए। देख्नुभयो, वृद्ध कालेबले चाहेको मुलुक नै त्यो मुलुक थियो जुनमा बडे बडे शरीर भएका दानवी मानिसहरू थिए, अनि तिनी अहिले ती महान बडे बडे दानवी मानिसहरूलाई आक्रमण गरेर त्यो मुलुक कब्जा गर्न त्यति नै उत्साहित र तयारी थिए जस्तो कि तिनी जवानमा थिए। 15-19 पदमा हामी पढ्छौ, त्यहाँबाट तिनी दबिरका बासिन्दाहरूका विरूद्धमा गए। पहिले त दबिरको नाउँ किरियत सेपेर थियो। कालेबले भने, जसले किरियत सेपेरलाई जितेर त्यसलाई कब्जा गर्छ त्यसैलाई म मेरी छोरी अक्सा विवाह गरिदिनेछु। तब कालेबका भाइ कनजका छोरा ओत्नियलले त्यो कब्जा गरे र कालेबले आफ्नी छोरी अक्सालाई उनीसित विवाह गरिदिए। एक दिन अक्सा ओत्नियल कहाँ गएको समयमा तिनले आफ्ना बाबुसँग एउटा भाग माग्नलाई उनलाई सुर्याइन्। जब अक्सा आफ्नो गधाबाट ओर्लिन् तब कालेबले तिनलाई भने, तँलाई के चाहियो? तिनले भनिन्, मलाई एक उपहार दिनुहोस्। तपाईँले मलाई नेगेबमा जग्गा दिनुभएको कारणले मलाई अब पानीको मुहानहरू पनि दिनुहोस्। तब उनले तिनलाई माथिल्लो र तल्लो दुवै मुहानहरू दिए। हामी देख्छौ कि यस अध्यायमा सबभन्दा पहिले यहुदा कुलको जम्मा क्षेत्रको सीमा निश्चित गरिएको छ, त्यसपछि तिनीहरूको शहरको उल्लेख गरिएको छ। त्यसपछि हामी 16 अध्यायमा जान्छौ, यहाँ हामी देख्छौ एप्राइमको भाग। मित्र, युसुफ याकुबको 12 छोराहरूमध्ये एक थिए र तिनका 2 छोरा एप्राइम र मनस्से थिए र ती दुवैलाई एकै कुलको रूपमा गनिएका थिए, एप्राइम कुल।
लेबीको कुल पुजारी कुल भएकोले र तिनीहरूलाई आफ्नो भागमा कुनै भूमि वा जमिन नदिएकोले गर्दा हामी देख्दछौ कि प्रतिज्ञाको मुलुकको आफ्नो हिस्सा वा भाग पाउने अझै जम्मा कुलको संख्या 13 नभएर 12 कुलहरू नै थिए। यहोशू 16 अध्याय 1-4 पदमा भनिएको छ, योसेफका सन्तानको भाग यही हो, त्यसको सिमाना यरिहोको पूर्वतिरका पानी अर्थात यरिहोका नजिकको यर्दनदेखि लिएर उकालो बाटो जाने उजाड स्थान भएर बेथेलको पहाड़ी देशसम्म पुगेको थियो। फेरि बेथेलदेखि लुजमा छिजलेर अर्निकका सिमानाको अतारोतसम्म पुगेको थियो। तब त्यो पश्चिमतिर ओर्लेर यल्पेतीको सिमाना भई तल्लो बेथोरनको किनार भएर गिजर समय पुगेर समुन्द्रमा गएर टुंगेको छ। यसरी मनुष्य र इफ्राइम योसेफका दुई सन्तानले आफ्ना अधिकार लिए। त्यसपछि हामी देख्छौ मनुष्यको भाग। तपाईंलाई यादै होला, मनुष्यको कुल बाँडिएको थियो वा विभाजित भएको थियो। मनुष्य कुलको आधा जति यर्दन नदीको पूर्वपट्टिको किनारमा बसोबास गरे, तर आधा चाहिँ यर्दन नदी तरेर आए र अहिले तिनीहरूलाई आफ्नो भाग दिइएको छ। मित्र, यस अध्यायमा युसुफको छोराहरू अर्थात इफ्राइम र इफ्राइम को सम्बन्धमा विशेष गरेर अति नै उल्लेखनीय घटना छ। 17 अध्याय 14 पदमा भनिएको छ, तब यहोशूले योसेफका घराना अर्थात इफ्राइम र मनश्शेलाई यसो भन्यो, तिमीहरू धेरै जना छौ र बलिया पनि छौ, तिमीहरूलाई एक भाग मात्र हुने छैन, तर पहाड़ी देशको जंगल पनि तिमीहरूकै हुन्छ, त्यसका रूखहरू फाँड र त्यहाँ आसपासका जमिन पनि तिमीहरूकै हुनेछ। ती कनानीहरूसँग फलामका रथहरू छन् र तिनीहरू सामर्थ्य छन्, तापनि तिमीहरूले तिनीहरूलाई धपाउन सक्नेछौ। योसेफका सन्तानले यहोशूलाई यसो भने, परमप्रभुले हामीलाई अहिलेसम्म प्रशस्त आशिष दिनुभएको हुनाले हामी गन्तीमा बर्तनै छौ भन्ने जानेर पनि हाम्रो अधिकारको निम्ति किन एउटै भाग मात्र तपाईँले दिनुभयो? मित्र, यहाँ हामी देख्दछौ कि इफ्राइम गुनासो गरिरहेका थिए किनभने तिनीहरूलाई जमिनको ठूलो भाग दिइएको थिएन। वास्तवमा मनुष्यले पाएको भागको करिब आधा भाग जति मात्र पाएका थिए। इफ्राइमको कुलमा धेरै मानिसहरूको संख्या थियो, यहोशू पनि यस कुलका थिए, र इफ्राइम कुलका मानिसहरूले सम्भवत सोचे होला कि तिनले निश्चय नै सहायताको निम्ति केही न केही गर्नेछन्। तर यहोशूले केही पनि गरेनन्। तिनीहरूले आफ्नो अधिकारमा पाएका भाग चाहिँ पहाड़ी भाग थियो, त्यो ढुङ्गै ढुङ्गा मात्र भएको पहाड़ी क्षेत्र थियो, तिनीहरू यसमा सन्तुष्ट थिएनन्। 15 पदमा भनिएको छ, तब यहोशूले तिनीहरूलाई भने, तिमीहरू गन्तीमा धेरै छौ र इफ्राइमको पहाड़ी देश तिमीहरूलाई साँगुरो हुन्छ भने परिजी र रपाईहरूका देशको जंगलमा गएर तिमीहरूका निम्ति जंगल फाँड। मित्र, यहोशूले वन फाड्न भनेका घना पहाड़ी जंगल आज यस क्षेत्रमा तपाईँ खाली उजाड बंजर नाङ्गो ढुङ्गेनी पहाड़ मात्र देख्नुहुन्छ। ती सबै घना रूखहरूलाई के भयो तपाईँलाई थाहा छ? शताब्दी शताब्दीदेखि त्यस क्षेत्रमा आएका शत्रुहरूले त्यस पहाड़को रूखहरूलाई पूर्ण रूपमा सखाप गरिदिए र नाङ्गो पहाड़ छोड़िदिए। अहिले इसरायलमा ती नाङ्गो पहाड़ र अन्य बंजर स्थानहरूमा रूखहरू वा वृक्षरोपण गर्न ठूलो अभियान चलिरहेको छ। निम्न पदहरूमा हामी देख्छौ आफ्ना कुलका मानिसहरूको मागको यहोशूको जवाब अति नै भद्र थियो, विनम्र थियो। 17 र 18 पदमा भनिएको छ, मित्र, तब यहोशूले योसेफका घराना अर्थात इफ्राइम र मनश्शेलाई यसो भन्यो, तिमीहरू धेरैजना छौ र बलिया पनि छौ, तिमीहरूलाई एक भाग मात्र हुने छैन, तर पहाड़ी देशको जंगल पनि तिमीहरूकै हुन्छ, त्यसका रूखहरू फाँड र त्यहाँ आसपासका जमिन पनि तिमीहरूकै हुनेछ, ती कनानीहरूसँग फलामका रथहरू छन् र तिनीहरू सामर्थ्य छन्, तापनि तिनीहरूले तिनीहरूलाई धपाउन सक्नेछौ। यहोशू भन्छन् तिनीहरूले आफ्नो हिस्सामा पाएको भाग मन पराउँदैनौ भने गएर ती पहाड़ी इलाकाहरूलाई आफ्नो अधिकार गर, तर याद राख कि त्यस इलाकामा सामर्थ्य शक्तिवान बलवन्त बडे बडे दानवी मानिसहरू छन्। तिमीहरूले यसको निम्ति परिश्रम गर्नै पर्छ, तिमीहरूले युद्ध लड्नै पर्छ र यो पाउनको निम्ति तिमीहरूले केही मूल्य चुकाउनै पर्छ। मित्र, याद राखौं, आत्मिक सम्पत्तिहरू र आशिषहरू पाउनको निम्ति पनि परिश्रम गर्नुपर्छ। केही समय पहिले एकजना मेरो साथी मसँगै सक्रिय सेवामा प्रवेश गरे। तिनले एउटा मण्डलीमा 3 वर्ष सेवा गरे। त्यसपछि एक दिन म कहाँ आए, तिनी अति नै दुःखमा र खिन्नतामा थिए। किनभने तिनले भनेथे कि तिनले सम्पूर्ण र सबै किसिमको सन्देश प्रचार गरे र प्रचार गरिसके। मैले तिनलाई भने, तिनले वचन अध्ययनमा कति समय बिताउँथे र सन्देश तयार गर्न कति समय लिन्थे। तिनले मलाई भने कि तिनले बाइबल अध्ययनमा त्यति धेरै समय बिताउँदैनथे। तिनलाई एक सन्देश तयार गर्न करिब एक घण्टा मात्र लिन्थे। मित्र, यही नै तिनको समस्या थियो। म एउटा सन्देश तयार पार्नलाई 8 देखि 20 घण्टासम्म समय बिताउँछु। आत्मिक आशिषहरू ओगट्नको निम्ति कड़ा परिश्रम गर्नुपर्छ। तर उही समयमा यो पनि याद राखौं कि त्यहाँ एकजना शत्रु छ। त्यस क्षेत्रमा सुरवीर दानवी मानिसहरू छन्। शैतानले तपाईंलाई फन्दामा पार्न सक्दो कोशिश गर्नेछ। त परमेश्वरमा विश्वास र आस्था राख्नु भएको जन हुनुहुन्छ भने विजय तपाईँको हो, किनकि संग्राम गर्ने परमेश्वर नै हुनुहुन्छ जो तपाईसँग हुनुहुन्छ। एकजना मेरो साथीको याद आयो जो मसँगै कलेजमा पढ्थे। तिनले एकपल्ट प्रोफेसरसँग तिनले पढ्नुपर्ने एउटा पुस्तकको बारेमा गुनासो गरे। तिनले भने, यो सुक्खा धूलो जतिकै सुक्खा छ, पढ्न फाइदा छैन। प्रोफेसरले भन्नुभयो, किन तिम्रो निधारबाट पसिना निकालेर यसलाई अलि अलि गरी भिजाउँदैनौ। मित्र, उही समयमा कुनै कुरा प्राप्त गर्नलाई कड़ा परिश्रम गर्न आवश्यक छ। यहोशूले आफ्ना कुलका मानिसहरूलाई भन्छन्, म कहाँ आएर गुनासो नगर, तिमीहरूको निम्ति त्यहाँ प्रशस्त जमीन छ, गएर यसलाई अधिकार गर। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ, सिलोहमा भेट हुने पाल वा पवित्र स्थान खड़ा गरिन्दछ, अनि इसरायलीका सारा समुदाय सिलोमा जम्मा भयो र त्यहाँ भेट हुने पाल टाँगियो। त्यो देश तिनीहरूका अधीनमा भइसकेको थियो। इसरायलका सन्तानहरूले भेट हुने पाल वा पवित्र स्थान सिलोहमा खड़ा गरे। तर यो स्थान भेट हुने पाल अर्थात पवित्र स्थानको निम्ति स्थायी स्थान थिएन, किनभने यो त्यो देशको वा मुलुकको केन्द्र स्थान थिएन। परमेश्वरले दाऊदद्वारा स्थायी स्थल वा स्थानको चुन्नुहुनेछ, अनि जुन स्थान चाहिँ एक दिन यरूशलेम हुनेछ। तर त्यो स्थानमा परिवर्तन नभएसम्म इसरायलका सन्तानहरूले परमेश्वरलाई सिलोहमा आराधना गर्नु पर्दथ्यो। न्यायकर्ताको सम्पूर्ण अवधिभरि समयभरि त्यो पवित्र स्थान वा भेट हुने पाल सिलोहमै थियो। यसपछि हामी देख्छौ बाँकी बचेका जमिनको भाग। अहिले यहोशूले चुनौती दिन्छन्, 18:2-3 तर इसरायलीहरूमा आफ्नो आफ्नो अधिकार भाग नलागेका अझै 7 कुलहरू बाँकी थिए। यसकारण यहोशूले इसरायलीहरूलाई भने, तिमीहरूका पिता पुर्खाका परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्नलाई कति दिन ढिलो गर्छौ। 7 कुलहरूका मानिसहरू आफ्नो हात गोजीमा लगाएर यहोशूको वरिपरि उभिरहेका थिए। तिनीहरूले यहोशूलाई भने, यो जमीनको बारेमा निके तपाई हामीलाई के दिन गइरहनु भएको छ। यहोशूले तिनीहरूलाई भने, तिमीहरूलाई निश्चित स्थान वा क्षेत्र दिइएको छ, गएर आफ्नो हिस्साको भागको जमीनको भागको अधिकार गर। तिमीहरू कति दिन अरू पर्खिन्छौ आफ्नो भागलाई अपनाउन, त्यसलाई स्वीकार गर्न वा हात पार्न। यो हाम्रो निम्ति पनि परमेश्वरको चुनौती हो। उहाँले सम्पूर्ण आत्मिक आशिषहरू हाम्रो निम्ति उपलब्ध बनाउनु भएको छ, उपलब्ध गराइसक्नु भएको छ। तर जब यसलाई अधिकार गर्ने वा अपनाउने सम्बन्धमा कुरा आउँछ, हामी अवेर गर्छौं, ढिलो गर्छौं। कहिले कहीँ त हामी थाहै नपाई त्यसलाई छोडिदिन्छौ, त कहिले कहीँ अल्छीको कारण त्यसलाई पाउने परिश्रम गर्दैनौ। मित्र, परमेश्वर हाम्रो निम्ति अति नै भला हुनुभएको छ। उहाँको अनुग्रह, उहाँको प्रेम, उहाँको कृपा र उहाँको भलाइपनको निम्ति हामी कति धेरै धन्यवादी हुन सक्छौ र धन्यवाद दिनुपर्छ। र हामीलाई दिनुभएको आत्मिक आशिषहरूको अधिकार गर्न किन हामी अगाडि नबढ्ने। यहोशूको चुनौतीपछि ती कुलहरू अगाडि बढ्न आरम्भ गरे र तिनीहरूको निम्ति नियुक्त गरिएको जमीनको अधिकार गरे। त्यसपछि हामी देख्छौ बेन्यामिनको भाग। बेन्यामिनको कुलले आफ्नो हिस्सा दान र एप्रेम कुलहरूको र यहुदाको हिस्साको जमीनको बीच भागमा प्राप्त गरे। अनि हामी देख्नेछौ सिमियोनको लागि भाग। यहोशू 19:9 भनिएको छ, सिमियोनका सन्तानहरूले यहुदाका सन्तानहरूको हिस्साबाटै अधिकार पाएका थिए, किनकि यहुदाका सन्तानहरूलाई तिनीहरूलाई चाहिएको भन्दा बढ्ता भाग परेको थियो। यसकारण सिमियोनका सन्तानहरूले यहुदाका भागको सिमानाभित्रै नै अधिकार पाएका थिए। हामीले अध्याय 15 देख्यौं कि यहुदाको कुललाई हिस्सा पाउन सम्बन्धमा विशेष किसिमको विचार गरिएको थियो वा मेहरबानी दिइएको थियो, किनभने यो राजकीय कुल थियो। यस कुलको हिस्सामा दुवै धार्मिक र राजनीतिक राष्ट्रको राजधानी स्थापित गरिनेछ। राजधानी शहर यरुसलेम हुनेछ र हामी देख्नेछौ कि दाउदले नै त्यो चुनाव बनाएका थिए, चुनेका थिए आफ्नो राजधानीको रूपमा। अमित्र, यहुदा कुलको निम्ति निर्धारित गरिदिएका वा बाँडिदिएको भाग आवश्यक भन्दा धेरै भएकोले गर्दा दक्षिणी भाग चाहिँ सिमियोन कुलहरूलाई दिइयो। त्यसपछि हामी निम्न पदहरूमा देख्छौ जेबुलुन, इसाकार, असेर, नप्ताली र दानको लागि आफ्नो हिस्साको भाग। यो कुरा हामी यहोशु 19 अध्याय 10 48 पदमा देख्न सक्छौ। यस खण्डले प्रकट गर्दछ कि मुलुक र इसरायलको सम्बन्धमा परमेश्वरले कति धेरै विवरण दिनुभयो। मुलुक र मानिस एक आपसमा साथ साथै जान्छ। परमेश्वरले तिनीहरूलाई कनानको मुलुकमा मात्र दिनुभएन, तर उहाँले विशेष कुललाई विशेष क्षेत्र पनि दिनुभयो। उहाँले प्रत्येक कुललाई मुलुकको निश्चित खण्ड वा भूभाग दिनुभयो। परमेश्वर हरेक व्यक्ति विशेष र तिनको अधिकारको बारेमा वास्ता र ख्याल राख्नुहुन्थ्यो। यसमा आज तपाईँ र मेरो निम्ति पाठ छ। यसले हामीलाई भन्छ कि परमेश्वर हाम्रा व्यक्तिगत जीवनहरूको बारेमा वास्ता र ख्याल राख्नुहुन्छ। मेरो मित्र, उहाँको निम्ति तपाईँको गोपनीय गुप्त जीवन कति पनि गुप्त छैन। उहाँले तपाईँलाई राम्ररी जान्नुहुन्छ। तपाईँको व्यवहार मात्र होइन, तपाईँका हरेक हेराई, तपाईँका सोचाइका भावनाहरू उहाँ जान्नुहुन्छ। उहाँको दृष्टिबाट कोही पनि छिप्न सक्दैन। आज यो वास्तविकता हामी कतिजनाले थाहा पाएका छौं। दाउदले यो पूरा थाहा पाएका थिए। तिनले भने, तपाईँको आत्माको दृष्टिबाट म कहाँ जाउँ, अथवा तपाईँको सामनेबाट म कहाँ भागौं। स्वर्गीयमा उक्ले भने, तपाईँ त्यहाँ हुनुहुन्छ। पातालमा आफ्नो ओछ्यान बनाए भने पनि तपाईँ त्यहाँ हुनुहुन्छ। यदि म भनौं, निश्चय अन्धारोले मलाई छोप्न सक्छ, मलाई ढाक्न सक्छ, र मेरो चारैतिरको उज्यालो रातिको अन्धारो जस्तो होस्, तापनि अन्धारोले तपाईँबाट लुकाउने छैन। तर रात पनि दिन झैं चम्कन्छ। तपाईँको निम्ति त रात र दिन एक नाशका छन्। मित्र, यो कुरा तपाईँ र मलाई पनि महसुस हुन जान्न आवश्यक छ। 19:49-51 पदमा भनिएको छ, यसरी तिनीहरूले अधिकारको निम्ति सिमाना छुट्याई देश बण्डा गरी सिद्ध्याए, अनि इसरायलहरूले नुनका छोरा यहोशूलाई परमप्रभुको आज्ञा अनुसार तिनीहरूका बीचमा अधिकारको एक भाग दिए। तिनीहरूले तिनलाई तिनले मागेकै एप्रायमको पहाड़ी देशको तिनमत सेरब जग्गा दिए, अनि तिनले शहर बसालेर त्यहाँ बसे। पुजारी एलाजार, नुनका छोरा यहोशू र इसरायलका कुल नायकहरूले परमप्रभुको सामुने सिलोमा भेट हुने पालको ढोकामा बसेर चिट्ठा हाली बण्डा गरेको अधिकारका सिमाना यिनै हुन्। यसरी तिनीहरूले देश बण्डा दिने काम सिद्ध्याए। तपाईँ सोच्नुहुँदो हो, यहोशू परमेश्वरको जन भएकोले गर्दा र कनानीहरूको विरूद्ध इसरायलीहरूलाई सफलपूर्वक अगुवाई गरेकोले गर्दा र युद्ध जितेकोले गर्दा र तिनीहरूको विरूद्ध विजय भएकोले गर्दा इसरायलीहरूले तिनलाई भन्नेछन् कि तिनले बसोबास गर्न आफूले चाहे अनुसार कुनै पनि स्थान चुन्न सक्थे। तर मित्र, त्यो कहिले पनि वास्तवमा भएन। इसरायलीहरूले तिनलाई आफ्नो इच्छा लाग्दो वा मन लाग्दो स्थान चुन्ने अवसर दिएनन्। बरु इसरायलीहरूले अधिकारको निम्ति सिमाना छुट्याई देश बण्डा गरी सिद्ध्याएपछि मात्र यहोशूलाई तिनीहरूको बीचमा अधिकारको निम्ति चुन्ने अवसर दिए। र यहोशूले आफ्नो निम्ति गुनासो नगरिकन एक स्थान रोजे वा मागे, जुन जग्गाको नाम थियो तिम्नथसेर। यो सिलोदेखि 12 मिल जति टाढामा थियो। यो एक अति नै बंजर, सुखा, ओराट लाग्दो स्थान थियो र यही नै यहोशूले चुने। यसले मलाई अब्राहम र लूतको सम्बन्धमा याद दिलायो, जब तिनीहरू मिश्रमा फर्की गए थिए। अब्राहमले लूतलाई भने, तिमीले इच्छा गरे अनुसार कुनै पनि स्थान चुन्न सक्छौ, त्यसपछि बाँकी बचेको भूभाग म लिनेछु। लूतले अति नै असल स्थान चुने र बाँकी खराब स्थान चाहिँ अब्राहमको निम्ति छोडिदिए। यस घटनाले यो मानिसहरूको चरित्रहरूको देखाउँछ। यहोशूले कुनै गनगन नगरिकन बडो खुशीले उजाड स्थान वा मरूस्थल आफ्नो भागको लागि चुने। तिनले भनेनन् कि मलाई उक्तम भूमि चाहिन्छ, म नै प्रमुख व्यक्ति हुँ, मैले नै गर्दा यी देश हाम्रो कब्जामा आउन सक्यो। यो भनेनन्। मित्र, यो निश्चय नै उसको चरित्रको प्रकाश हो, अनि यो आज हरेक विश्वासीहरूको चरित्र हुन आवश्यक छ। प्रभुले आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
तिमी बात भड्किएर हिँडे टाढा टाढा हो तिमी बात भड्किएर हिँडे टाढा टाढा दुखी जीवन बिसाउँछु तिम्रो सामु आज तिम्रो सामु आज झन्
अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679 8470359। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।